الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولا تسبوا الذين يدعون من دون الله فيسبوا الله عدوا بغير علم كذلك زينا لكل أمة عملهم اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم مولاي صل وسلم دائما ابدا على حبيبك من دان به الاسر وذا سامعين الكرام السلام عليكم ورحمه الله وبركاته آیہ کریمہ میں اللہ کریم نے ارشاد فرمایا ہے اور جن کو یہ لوگ اللہ کے سوا پکارتے ہیں ان کو برا نہ کہو پھر کہیں یہ حد سے گزر کر جہالت سے اللہ کی شان میں گستاخی نہ کریں ہم نے اسی طرح ہر طریقے والوں کے لیے ان کا عمل مرغوب بنا رکھا ہے یہ آدھی آیہ کریمہ تلاوت کرنے کی سعادت نصیب ہوئی قلیل وقت ہے تو کئی دفعہ موضوع پورا نہیں ہوتا لیکن تلاوت چونکہ آدھی ہے آدھی مکمل کر لیتے ہیں جہاں تک ممکن ہوا بات کر لیں گے باقی انشاءاللہ زندگی رہی تو کل بات ہو جائے گی ثم الی ربہم مرجعہم فینبئہم بما کانوا یعملون پھر ان کو اپنے رب کی طرف ہی جانا ہے تو وہ ان کو بتلائیں گے جو کچھ وہ کیا کرتے تھے جیسے قرآن کریم کا یہ ارشاد ہے کہ وَلَا تُسُبُّ الَّذِينَ يَدْعُونَ مِن دُونِ اللَّهِ کہ جو لوگ اللہ کے سوا کسی کو پکارتے ہیں اسے برا بلا نہ کہو اسے گالی نہ دو اسی طرح ایک حدیث شریف کا بھی مفہوم عالی ہے جس میں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو مجھے گالی دے گا اس پر اللہ کریم کا غضب ہوگا تو صحابہ کرام رضوان اللہ علیہ اجمعین نے عرض کی کہ یا رسول اللہ صلی اللہ علیہ وسلم یہ کون ایسا بدبخت ہوگا تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا وہ جو کسی دوسرے کے مذہبی رہنما کو برا بلا کہے گا اور وہ بدلے میں مجھے اسی طرح برے الفاظ سے مخاطب کریں گے اب جب آپ کسی کو برا بھلا کہہ رہے ہیں اس کی جہالت ہے کہ وہ حق چھوڑ کر باطل پر کھڑا ہے اس کی جہالت ہے کہ وہ حق تعالیٰ کی بجائے وحدانیت باری تعالیٰ کے اقرار کے بجائے ایک شرک کی کیفیت اور حال میں ہے جب وہ اتنی جہالت میں ہے کہ وہ شرک کر رہا ہے تو لا محالہ جب بحث بڑھے گی تو وہ حق تعالیٰ پر بہتان اور حق تعالیٰ کے حضور گستاخی کا مرتکب ہو وہ تو پہلے جاہل ہے اور جو اس کے ساتھ بحث کر رہا ہے اور اس بحث کو اس درجے پر یا اس شدت پر پہنچا رہا ہے کہ اللہ کے حضور گستاخی ہو یا اللہ کے حبیب صلی اللہ علیہ وسلم کے حضور گستاخی ہو تو یہ معاملہ پھر اس کی ذمہ داری میں اس بندے پر بھی حصہ آئے گا تو یہاں قرآن کریم جب منع فرما رہے ہیں کہ ولا تسب الذین یدعون من دون اللہ کہ اللہ کے سوا جو پکارتے ہیں جنہیں پکارتے ہیں ان کو برا نہ کہو تو سب برے الفاظ وہ الفاظ جو کسی کو دکھ کا کسی کو غصے کا سبب بنے جو عمومی نہ ہوں جس کے ادائیگی کے بعد ایک ریئیکشن آئے تو عموماً جب ایسی کیفیت کا ترجمہ کیا جاتا ہے یا الفاظ کا تو گالی لکھ دیا جاتا ہے کہ کسی کو گالی نہ دو چونکہ گالی ایک ایسا فعل ہے कि जिसकी अदायगी के बाद जिसको गाली दी जा रही होती है उसके अंदर एक शिद्दत पैदा होती है, एक गुस्सा पैदा होता है, और वो वापस जवाब के लिए उसी शिद्दत के साथ पलटता है। दीन इस्लाम इंसान को इंसानियत सिखाता है, इंसान की तरबियत ऐसे करता है कि वो लफ्ज़ इंसान के मानी के मुताबिक हो, वगरना अगर दीन इस्लाम से बाहर ज़िंदगी के मामलात को देखें, जो दुनिया के असूल हैं उनको देखें, तो एक जानवर से अबतर ज़िंदगी हो जाती है। दीन इस्लाम ऐसी तरबियत फरमाता है कि ये इंसान एक हलीम उत्तबा, खुश अखलाक, जानसार, एक मुहतदिल मिजाज, एक अदल पसंद मिजाज, ऐसी खूबसूरत हिस्सों में ढाल देता है जो न सिर्फ खुद उस इंसान के लिए फ़ायदा मंद है बल्कि बाकी सारी इंसानियत के लिए भी फ़ायदे का सबब होता है। न सिर्फ इस मखलूक बल्कि इस कारगए हयात में भलाई का सबब होता है। जंग व जदल बहुत मुश्किल वक्त होता है और ख़ुसूसी तौर पर मफ्तू अक़वाम के लिए तो इंतहाई मुश्किल होता है। दुनिया की तारीख में अक़वाम आलम के माबैन जो झगड़े हुए, कौमें फाते हुई, कौमें मफ्तू हुई, तो जहाँ जहाँ फाते फौज दाखिल हुई वहाँ के जो हालात हैं वो अगर आप पढ़ें आप सुने लर्जा तारी हो जाता है। लेकिन यही सूरत हाल अफवाज इस्लामी के रूबरू जहाँ पेश आई, वहाँ लोगों को बेशुमार डराया गया कि मुसलमान जब फाते की हैसियत से आएंगे तो इतना जुल्म करेंगे कि आपने इतना जुल्म पहले कभी नहीं देखा। लेकिन अफवाज इस्लामी जब किसी मफ्तूह इलाका में दाखिल हुए तो वहाँ के लोग हैरान रह गए कि उनके अपने जो उनके साथ बर्ताव कर रहे थे उससे बेहतर इस्लामी अफवाज ने उनके साथ बर्ताव किया। यही वो सबब है, यही अखलाक बहुत बड़ा आले कार है दीन इस्लाम की तबलीग का। अक्वाम गालिब और मगलूब, ये बहस बहुत रही है दुनिया में, रही है रहेगी, लेकिन ऐसा कभी नहीं हुआ कि मफ्तूह अक्वाम फाते के हिस्से को या फाते के मानने को इस तरह मान ले कि उसमें जम हो जाए। ये तारीख इंसानी में सिवाय इस्लाम के और कहीं नहीं। आज भी आप देख लें जहाँ ताकतवर मुल्कों ने कमज़ोर मुल्कों पर कब्ज़ा किया, वो महकूम ज़रूर हुए, लेकिन ये आग जो आज़ादी की है ये सुलगती रही, क्योंकि आज़ादी उनकी है नहीं, रही नहीं, उस मुकाबल वो आज़ादी के लिए लड़ते रहे। ये असूल अल्लाह और उसके हबीब का दिया हुआ है कि जहाँ पर जुल्म न हो उन लोगों की हिफाजत तक का जिम्मा अल्लाह करीम ने मुसलमान को हुक्म फरमाया। उनकी आज़ादी सलब ही नहीं होती और वो महकूमी की सूरत जो दुनिया के हवाले से, उसमें भी जब उनसे बर्ताव एक आज़ाद शहरी की हैसियत से किया जाता है, उनके हुकूक का तहफ़्फ़ुज़ किया जाता है, अगर गैर मुस्लिम हैं तो उनकी इबादत और इबादत खानों तक का लिहाज किया जाता है, तो फिर वो ऐसे महसूस करते हैं कि जैसे ये अंदाज़ फिक्र है ही कोई और, अमूमी बात नहीं है। ये वो पहलू है, ये वो हिस्सा जो बर्ताव का है दीन इस्लाम के फैलने का सबब बना। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु के साथ दो फर्द मक्का मुकरमा से हिजरत करके मदीना मुनव्वरा की तरफ चले, लेकिन जब फतेह मक्का पर आप वापस مکہ المکرمہ میں داخل ہو رہے تھے تو اس وقت آپ کے ساتھ کم و بیش 10,000 سے زائد اسلامی لشکر ہم رکاب تھا. لیکن آپ جب داخل ہو رہے تھے تو شاید جاتے ہوئے جو انداز چلنے کا تھا اس میں عمومی پہلو ہو, جیسے مزاج عالی تھا کہ آپ اپنی راہ پر اور اپنے دھیان میں چلتے تھے, واپسی پر آپ اتنی عاجزی سے داخل ہوئے کہ حیران ہوگی مخلوق کہ ایسے فاتح کبھی داخل ہوا ہے مفتوح جگہ پر. اور جس طرح آپ صلی اللہ علیہ وسلم نے نرمی بدل لحاظ کیا خاندانوں کا, حرم شریف کا, ہتھیار پھینکنے والے کا, حتیٰ کہ آپ کے چچا حضرت حمزہ رضی اللہ تعالیٰ عنہ کی شہادت کا باعث بننے والے جو لوگ ہیں ان تک کے ساتھ جب آپ نے نرمی برتی, بے شمار لوگ اس وقت دار اسلام میں داخل ہوتے چلے. اسی بات کو آپ کچھ وقت پہلے لے جائیں کہ جب آپ مدینہ منورہ میں داخل ہوئے تو کیا صورت تھی. آپ نے وہاں ابتدا مواخات سے فرمائی, پھر میثاق تک بات پہنچی, مواخات اور میثاق مدینہ پھر اس خوش اسلوبی سے ادا ہوا کہ نہ صرف مدینہ منورہ گرد و پیش کی آبادی جو ہے وہ متاثر ہوئی اور دین اسلام میں داخل ہوئی. اخلاق کریمہ ایسے عظیم اللہ نے آپ کو عطا فرمائے کہ جس جس کا جہاں جہاں جیسے جس صورت میں آپ سے واسطہ پڑا وہ متاثر ہوئے بنا نہیں رہ سکا. آپ اگر اس واقعے کو دیکھ لیں جب ایک شخص تلوار اٹھائے آپ کو اکیلا دیکھتے ہوئے یہ للکار کر کہہ رہا ہے کہ آج آپ کو مجھ سے کون بچائے گا, تو آپ صلی اللہ علیہ وسلم نے جب فرمایا اللہ, تو اس فرمان سے اس پر ایسا لرزہ طاری ہوا کہ ہاتھ سے تلوار گر پڑی. آپ نے جب تلوار اٹھا کر یہی بات ارشاد فرمائی تو وہ گنگ ہو گیا, لیکن جس انداز سے آپ نے اسے معاف فرمایا وہیں وہ کلمہ حق پڑ گیا. اسی طرح غزوات و سرائے کے حالات میں ایسے واقعات ملتے ہیں کہ لوگوں نے کلمہ پڑھے. تو اسلام بنیادی طور پر جو انسان کو درس دیتا ہے وہ خوش اخلاقی کا, اور اخلاق اس کی بنیاد یا اس کے اصول کیا ہیں, ام المومنین حضرت عائشہ الصدیقہ رضی اللہ تعالی عنہ کا فرمان ہے کہ کان خلق القرآن, کہ نبی کریم صلی اللہ علیہ وسلم کے اخلاق کریمہ قرآن کریم. تو سارے اصول و ضوابط اللہ کریم نے مخلوق کو کلام ذاتی میں عطا فرما دیے. یہاں دو پہلو عرض کروں. پہلی بات کہ قرآن کریم کو ترجمے سے دیکھا جائے, تفسیر سے دیکھا جائے تو آپ حیران ہوں گے کہ نہ صرف ظاہری پہلوؤں بلکہ سوچوں تک کو قرآن کریم مخاطب فرماتا ہے. انتہائی احسن رہنمائی نصیب ہوتی ہے. لیکن دوسری بات جو نازک ہے وہ یہ عرض کروں گا, ایک رواج آ گیا ہے تعدادات کی سبب کہہ لیں, بے علمی کی صورت کہہ لیں, خیر القرون سے وقت کی جو دوری ہے اس کے اثرات لے لیں, اور سب سے بڑھ کر جو ہماری بے عملیاں ہیں ان کے اثرات, کہ یہ عام ہو گیا ہے کہ احادیث مبارکہ موجود ہیں کسی سے پوچھنے کی کیا ضرورت, آپ پڑھیں اور عمل کریں. اسی طرح یہ بھی کہا جاتا ہے کہ قرآن کریم موجود ہے پھر کیا ضرورت ہے کسی مولانا کی, کسی مفتی صاحب کی, کسی عالم کی, یا فقہ پر کسی ائمہ کے میں سے کسی ایک کی بات سننے کی یا سمجھنے یا اس کے پہلوؤں پر چلنے کی کیا ضرورت. یہ کہی جائے یہ درست نہیں, یہ سوچ جہالت ہے. زندگی کے عمومی معنوں میں دیکھیے گا، کسی نے عدالت میں پیش ہونا ہو تو وہ جو لوگ پیش ہو چکے ہیں ان سے پوچھتا ہے کہ میں کیسے پیش ہوں، میرا حلیہ کیا ہو، میرا کلام کیا ہو، وہاں کی حدود و قیود کیا ہے. ایک انسان کے سامنے پیش ہونا ہے، اپنا جیسا انسان. حالات اور واقعات نے کسی کو جج کی کرسی پر بٹھا دیا ہے اور کسی کو ملزم کی حیثیت سے کٹہرے میں کھڑا کر دیا ہے، ہیں دونوں انسان. تو وہاں اسلوب پوچھے جاتے، جہاں بات اللہ جل شانہ کی حضور حاضری کی آئے گی، جہاں اتباع محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی آئے گی، کیا وہاں ضروری نہیں ہے؟ تو یہ بات درست نہیں ہے. نبی کریم صلی اللہ علیہ وسلم نے جب ارشاد فرمایا، صحابہ کرام رضوان اللہ علیہم اجمعین نے ہم جماعت عرض کیا، اللہ اور اس کے حبیب بہتر جانتے، عربی مادری زبان ہے، اس کے باوجود آپ صلی اللہ علیہ وسلم نے کہیں استغفار فرمایا، کوئی بات ارشاد فرمائی، کہیں سوال فرمایا، تو ایک ہی بات عرض کی گئی، اللہ اور اس کے حبیب بہتر جانتے ہیں. تو نبی کریم صلی اللہ علیہ وسلم نے، آپ کی ذات عالی نے قرآن کریم کی حدود مقرر فرمائی ہیں، اس کی عملی صورت تک. اب انہی حدود کو صحابہ کرام رضوان اللہ علیہ اجمعین نے اختیار کیا، اجماع امت ہم تک پہنچانے کا سبب ہے. آئمہ کی کوئی بحث ایسی نہیں ہے جو حد شرعی سے باہر جائے. اس درجے کا علم، اس درجے کی فقہ پر وہ شناسائی، قرآن و حدیث کی باریکیاں، کوئی جانتا ہے جو یہ بات کہہ رہا ہے؟ غالباً حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ تعالی علیہ کے حیات مبارک کے واقعات میں سے ایک واقعہ یہ بھی ملتا ہے کہ آپ نے چاہا کہ اللہ کریم نے مجھے اتنا علم دیا ہے کہ میں بھی فقہی بحث کروں، ائمہ کی طرح میں بھی ایک تحقیق جو ہے فقہ کی کروں. تو ان واقعات میں جو بات ملتی ہے کہ یہ وہ دعا انہوں نے مدینہ منورہ میں روضہ رسول صلی اللہ علیہ وسلم پر فرمائی. تو آپ کو کشفن یا خواب میں، یہ پوری بات مجھے یاد نہیں، لیکن جو ارشاد ہوا، آپ کو زیارت نصیب ہوئی، تو آپ صلی اللہ علیہ وسلم کا فرمان جو ہے وہ آپ تعریف فرماتے ہیں کہ یہ کہ کہیں کوئی گنجائش نہیں چھوڑی ائمہ اربعہ نے کہ جس پر تحقیق نہ کی گئی. آپ جس ایک حصے کو اختیار کرنا چاہتے ہیں آپ ضرور کریں، یعنی گنجائش نہیں رہی. بہت بڑے عالم، بہت تکڑا حافظہ، تحقیقی مزاج، زندگی ساری تحریر و تحقیق میں بسر ہوئی، حق کی سربلندی کے لیے دنیا میں سختیاں جھیلیں، اس ساری محنت کے بعد جو نچوڑ آپ نے حاصل کیا وہ یہ ہے کہ ائمہ اربعہ نے اتنی محنت کی، اللہ نے انہیں اتنی توفیق عطا فرمائی ہے کہ کوئی گنجائش نہیں چھوڑی کسی نقطے کو مزید تحقیق کی. اب جب ہم اپنی اس عمومی کیفیت اور عمومی علمی حال کے مطابق یہ بات کہتے ہیں کہ قرآن کریم میں جو لکھا ہے، اگر مجھے عربی نہیں آتی تو اردو تو آتی ہے، تو ترجمہ لکھا ہے، میں خود سمجھ لوں گا اور اپنے لیے رہنمائی حاصل کر لوں. یہ بات صحابہ کرام رضوان اللہ علیہ اجمعین نے نہیں ارشاد فرمائی، جنہیں کسی ترجمے کی ضرورت نہیں تھی، جن کی مادری زبان. تو یہ جو دوسرا حصہ عرض کر رہا ہوں، اس لیے کہ ہم خطا نہ کھائیں. ذاتی اناد کی بات نہیں ہے، نزاکت ہے حکم کے سمجھنے کے لیے. तो जब हुक्म के समझने के लिए जो हिस्से बेहतरीन हैं और दुरुस्त तरीन हैं उनकी तरफ रुजू नहीं करना हमने, तो अपनी गलती या कोताही की नज़र हो जाएंगे तो फिर हमारा नुकसान है। इसी तरह बाज़ ये कह देते हैं कि कुरान करीम मौजूद है तो फिर हमें आप हदीस का हवाला क्यों देते? कुरान करीम कहाँ से लिया? ये तो वही मुतलब है और वही गैर मुतलब के हवाले भी मिल रहे हैं, तो ये जहालत है। और अक्सर ये जो सवाल उठाए जाते हैं ये इस्लाम मुखालफ कुव्वतें सूरत इस्लाम की इख्तियार करके ये सवाल पैदा करते हैं और हमारी कमीलमी हम इन सवालात को लेकर चल पड़ते हैं। अगर दीन जानते हों, खालिस अमल करते हों, तो इन गलत बातों की कड़वाहट हमें पहले महसूस हो जाए। तो मौज़े सामीन कराम, बात अख्लाक पर हुई, अख्लाक से असूल जानने तक हुई और असूल के तहत हमने बात फिर की कुरान और सुन्नत तक की। तो अल्लाह करीम जब ये इरशाद फरमा रहे हैं कि किसी को जो अल्लाह के सिवा किसी को मान रहा है, अपनी ज़ुरियात किसी से मंसूब कर रहा है, उसे बुरा भला ना कहो। فَيُسُبُّ اللَّهَ أَدْبًا بِغَيْرِ عِلْمٍ, जवाबन वो वही सूरत इख्तियार करेगा बग़ैर इल्म, जहालत के सबब, उसके पास कोई इल्मी दलील नहीं है, उसके पास कोई अकली दलील नहीं है, उसके पास कोई नकली दलील नहीं है। तो किसी शय का न जानना जहालत होती है, रोशनी का न होना अंधेरा होता है, दिन नहीं है तो ला महाला रात होगी। इसी तरह बग़ैर इल्म, जब इल्म नहीं है तो फिर जहालत होगी। और वो जहालत पर होना पहले उसका साबित है कि वो शिर्क कर रहा है। अगर वो जाहिल न होता तो शिर्क क्यों करता? अगर वो जानता होता तो हक पर खड़ा होता। तो उसका शिर्क पर खड़ा होना पहले शहादत दे रहा है कि वो जाहिल है। और फिर जब उसके मुकाबले तलख बात करोगे तो बेशक वो वापसी में ऐसे ही बात करे। फिर इंसानी मिजाज है कि इंसान अपनी कैफियत और हाल पर एक एक्शन या रिएक्शन करता है। तो कोई अमल वो जो उसे दुख दे, कोई अमल वो जो उसे गुस्सा दे, तो जवाबन उसी तरह फिर वो अमल इख्तियार करता है। तो मैंने अर्ज की कि दीन इस्लाम की तबलीग जो है वो खुश अखलाकी में है, और ये खुश अखलाकी बहम जबानी जमा तफरीक का नाम नहीं है, किरदार है, विहार है, मामलात जो एक दूसरे से मुआशरे में ज़रूरी होते हैं उनमें से जब बहसियत मुसलमान बंदा गुजरता है तो वो जो जो अकदामात इख्तियार करता है, जिन पहलुओं पर अपना असूल व ज़वाबत कायम करता है, वो इतने इंसाफ पर मबनी हैं कि दूसरी मखलूक मुतासर हुए बिना रह नहीं सकती। इसी बात को ज़रूरी है कि हम अपनी मामूलात ज़िंदगी में जांचें, देखें सुबह से शाम तक जो मैंने किसी से कलाम किया वो कैसा था, जो मैंने लोगों के साथ लेन देन किया वो कैसा था। और बारहा ये होता है कि इंसान गुस्से में अपनी हदूद से बाहर चला जाता है। मैं खुद भी इंसान हूँ, मामूलात दुनिया में इतने शोबे मुनसलिक हैं कि अमूमी इंसान जो है वो इतने शोबों पर काम नहीं कर रहे होते। और अल्लाह जल्ला शानुहु हज़रत रहमतुल्लाह ताला अलैह के दर्जात बुलंद फरमाए, मुझे होश का बेशतर हिस्सा आपके साथ हम रकाबी में शर्फ इसका नसीब हुआ। तो आपका मिजाज आली ये था कि अगर पहले आप 10 काम कर रहे हैं तो कोई 11वां काम आ गया तो आपके आपको उसकी परेशानी नहीं होती, आप उसी शौक के साथ उस 11वें शोबे को भी शुरू कर लेते। तो जिंदगी का कोई शोबा ऐसा है नहीं कि बंदा कहे कि वो आपने इख्तियार ना किया। इससे मुराद सही और गलत की पहचान के साथ है। हम तो जब बात करते हैं ना कि सारे काम कर रहे हैं तो हम ये समझते हैं कि शायद गलत और सही सब सारे नहीं, दो पहलू हैं सही और गलत। तो जब वो आप उनकी बात करेंगे हज़रत रहमतुल्लाह अलैह की, तो जिंदगी के शोभाए जात जितने हैं आप नाम लें जिसका उस शोबे में उन्होंने काम किया। तो कई दफा जब कोई नया मामला पेश आता या कोई नया शोबा सामने आता तो ये अपने अंदर भी गुमान होता था कि पहले इतने शोबों में काम कर रहे हैं शायद हजरत जो है इससे मना फरमाए, तो वो पूरे शौक से वो भी फरमाते थे कि हाँ इसे भी देखें और इसे संभालें। तो इतने शोबा जात जो अमूमी तौर पर नहीं होते कि कहीं एक जगह पर उन्हें इख्तियार किया जाए, होते हैं तो इंसान है थक जाते हैं। वजूदी इस्तादाद जो है वो भी इंसानी है, जहनी इस्तादाद इंसानी है। एक अमूमी इंसान जो सेहत और बीमारी के साथ रहता है, फिर अल्लाह करीम माफ़ फरमाए, ये जो कैफियत और हाल अल्लाह अल्लाह का है इसके साथ भी कई ऐसी आवारजात मुंसलिक हो जाती हैं वजूदी तौर पर कि जो जिंदगी का साथी बन जाती हैं और साथ रहती हैं। और तो कई दफ़ा मैं गुस्से में आता हूँ लेकिन वो गुस्से की कैफियत मुझे इतना तकलीफ नहीं देती, जब थोड़ा वक़्त गुजर जाए तो जो उस पर मुझे शर्मिंदगी होती और दुख होता है। और अमूमी तौर पर हमारा मिजाज जो बन चुका है अमूमी तौर पर वो ये है कि वो गलती जो हम अपने घर की चौखट पर गवारा नहीं करते उसी पहलू को खाने खुदा मस्जिद में अगर हो रही है तो हम उसे देखते ही नहीं है कि नुकसान हो रहा है तो होता रहे। तो मैं गुस्सा जब मुझे किसी बात पर आता है या मैं तकलीफ महसूस करता हूं, ये है कि जो नुकसान मस्जिद का हो रहा है अगर यही तुम्हारे घर का हो तो क्या बर्दाश्त कर लो। तो इंस्टीट्यूशंस में बेशुमार शोबे होते हैं लेकिन जो बात अर्ज कर रहा हूं ये कि फिर भी ये जवाज नहीं है मेरे पास कि मैं गुस्से में अपनी हद से बाहर जाऊं। जब भी तजावज हो अल्लाह का गुर फिर माफी मांगता हूं, कोशिश करता हूं कि कहीं ज्यादती हुआ तो उसका अजाला करूं, कोशिश करता हूं ऐसा दोबारा ना। तो दीन इस्लाम के असूल इतने खूबसूरत हैं अगर उनको इख्तियार किया जाए तो ये नौबत ही नहीं आती कि कोई गुस्से में आए भी सही, और अगर कहीं गलती और ज्यादती या तजावुज हो जाए तो उसका खुश उसलूबी में हल है फिर दीन इस्लाम में। तो मैं ये अर्ज करूंगा कि बहसियत मुसलमान जब हम अपनी जिम्मेदारियों को देखेंगे तो फिर ज़ाती या इज्तमाई पर बात नहीं आएगी, बात अल्लाह और उसके हबीब के हुक्म पर आएगी। अगर मस्जिद का पंखा मैं आन या चलता छोड़कर जा सकता हूं और उसका बिल इज्तमाई बिल में जाएगा तो फिर वही दर्द नमाजी मस्जिद में भी महसूस करेगा जो अपने घर के पंखे को आन छोड़कर जाना है। और ये इसलिए नहीं कि कोई देख रहा है या मुझे कोई शाबाश दे, ये इसलिए अल्लाह और उसके हबीब का हुक्म है, यह दुरुस्त अमल है। और हर अमल वो इसलिए नहीं करेगा कि लोग मुझे बाकमाल कहें, इसलिए करेगा कि ये तामील हुक्म की सूरत है, अल्लाह मुझसे राजी हो, मैं बैन ही अपनी जिंदगी इसी काविश में बसर कर दूं जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया। फिर इस सारे के लिए ایک کیفیت اور حال درکار ہے جو یہ درد کا احساس دے. یہ جو وجود انسانی پر کہیں زخم لگ جائے نا معزز خواتین و حضرات، تو درد کی شدت تب محسوس ہوتی ہے جب وہاں کے اثرات دماغ تک جاتے ہیں، پھر دماغ اس درد کا ادراک پورے وجود کو دیتا. اگر وہ جگہ سن ہو، عمومی مثال دیتا ہوں، بے شمار بیماریاں ہیں جن پر یہ پتہ نہیں چلتا، لیکن مثلا وجود کا وہ حصہ سن ہے، سن حصے پر زخم آئے، وجود میں درد کا احساس پیدا نہیں ہوتا. کتنے آپریشن ڈاکٹر کرتے ہیں، وجود سن کر دیتے ہیں، لوگوں کے اعضاء کاٹ دیتے ہیں، نہیں پتہ چل رہا ہوتا. کیوں نہیں پتہ چل رہا ہوتا؟ وہ احساس ہی نہیں ہے کہ جو یہ اطلاع دے، وہ رابطہ ہی نہیں ہے دماغ کا اور اس جگہ. تو جب احساس غالب ہوگا تو پھر ہر غلطی جو ہے وہ غلطی محسوس ہوگی. نیکی ورا تقوی اختیار کرنے کی نہ صرف طلب یا اعلان ہوگا، اس پر عملی صورت نصیب ہوگی. تو ان سارے حصوں کو اگر میں اپنی بات کو، آج کی بات کو سم اپ کروں، تو اس سارے میں جو بہت بڑا حصہ ہے یا مین کردار ہے، صحیح کو سمجھ کر عمل تک لانے میں، وہ قلب انسانی ہے. اسی لیے صوفیاء مخلوق خدا کو اس کی دعوت دیتے ہیں کہ آئیں اپنے اللہ کو یاد کریں. اور یہ صوفیاء کا کہنا ذاتی نہیں ہے، ارشادات محمد رسول اللہ صلی اللہ علیہ وسلم کے تحت کلام ذاتی میں قلب انسانی کو بے شمار دفعہ بیان فرمایا گیا ہے. ہر عمل کا اثر جہاں ظاہر پر پڑتا ہے، وہاں قلب انسانی پر بھی پڑتا ہے. اللہ کریم ہمیں عمل صالح کی توفیق عطا فرمائے، اور جو حصہ اس آیہ کریمہ کا رہ گیا، انشاءاللہ زندگی رہی، اللہ کریم کو منظور ہوا، تو کل دوبارہ عرض کریں گے. وآخر دعوانا ان الحمد للہ رب العالمین. الحمد للہ رب العالمین، صلاۃ والسلام علی حبیبہ محمد و آلہ و صحبہ. ربنا لا تضغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت رب یسر ولا تعسر وتمم بالخیر. وصلی اللہ تعالی علی خیر خلقہ و آلہ و صحبہ اجمعین برحمتک یا رب.
اللہ 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 اللہ